अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालका विभिन्न ठाउँबाट मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। त्यसै गरी मानव अधिकार शिक्षा रेडियो कार्यक्रम संखुवा सभाको पाखरीवास एफएमबाट आइतबार साँझ 6:30 र कास्कीको रेडियो राइट्स 105.3 MHz आइतबार बिहान 8:15 प्रसारण हुन्छ। यो कार्यक्रम रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np बाट पनि आइतबार बिहान 8:15 विश्वका जुनसुकै स्थानबाट पनि सुन्न सक्नुहुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड समेत गर्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा www.facebook.com/insecradio गरी नियमित जानकारी लिन तथा सोही पेजमा प्रतिक्रिया जनाउन समेत सक्नुहुन्छ। हाम्रो फेसबुक पेजमा गएर दिएको लिंक मार्फत पनि मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्न सक्नुहुन्छ। एक ठाउँको अन्याय सबै ठाउँको न्यायलाई धम्की हो, मार्टिन लुथर किङको चर्चित भनाई हो यो। गोर्खा फुजेलकी गंगामाया अधिकारीको जीवन यही भनाईसँग मेल खान्छ। उहाँ न्यायको माग गर्दै लामो समयदेखि अनसनमा बस्नुभएको छ। पछिल्लो पटक यही गणतन्त्र दिवसका दिनदेखि आमरण अनसनमा बस्नुभएकी गंगामाया अधिकारीको आत्मकथा न्यायको अवसान 2075 साल असार 1 गते विमोचन गरिएको छ। वीर अस्पतालको उपचार कक्षबाटै उहाँले किताब विमोचन गर्नुभएको हो। आजको कार्यक्रम यसै विषयमा केन्द्रित गरेका छौं। कार्यक्रममा गंगामायाको प्रण र न्यायका विषयमा विभिन्न व्यक्तिहरूको विचारलाई प्रस्तुत गर्छौं। आजको कार्यक्रममा हामीसँग मनोज गजरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृंखला धरती आकाश र मानव अधिकार सामान्य ज्ञान छ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं द्वन्द्व पीड़ित गंगामाया अधिकारीको यो भनाईबाट।
कुनै प्रधानमन्त्रीले नि मेरो विषयवस्तुमा चासो राखेको छैनन्। उनीहरू ठूल्ठूला मान्छे भए नि मनुष्य सानो त मान्छे म पनि हो, तर मलाई यस्तो स्थितिमा ल्याइ पुर्याइदिए। 12 गाई भैँसी पशु चौपाया खाडालमा हालेको छन् यिनीहरूले। एउटा बुढा लिएर गएर उता तट भएको छन्, एउटा छोरो लिएर गएर नारायणीमा पोलेको छन्। यस्तो चाहिँ गर्न पाइन्छ? मैले ठूलो असमर्थको माग त मैले पनि मागेको छैन, पुर्याउनै नसक्ने सरकारको ढुकुटी नै लिएँ। मलाई त मैले भनेको पनि छैन, चाहिएको पनि छैन, मैले मागेको छु मात्रै। मेरो बच्चा मारेरलाई कारवाही गरिदेऊ, मेरो लुटेको जति धन सम्पत्ति मलाई देऊ, त्यति भए पुग्छ भनेको छु। म आफैले चिनेको छु, मैले मेरो बच्चा मार्ने अपराधी यसरी खुलाम खुला उनीहरू हिँडेको छन्। मैले जेल पनि भुक्तान गरेको छु। मेरो छोरालाई यहाँ सुनधाराको सेन्टर जेल हालेर राखेको छ, अनि यसरी हामीलाई चाहिँ जेल हाल्दै हिँड्न पाइन्छ? पागल भनेर पागल खानमा पनि लगेर 39 दिन राखे पागल बनाएर। यस्तो पनि मुलुक हुन्छ, यस्तो पनि देश हुन्छ? कुन चाहिँ देशमा मरेको छ आमरण अनसन बसेर मान्छे? कुन चाहिँ देशमा मरेको छ मराएको छन्? नेपाल देशमा चाहिँ हुन्छ मराउन? हामी चाहिँ सानो मान्छे, अनपढ दुर्गम ठाउँको मान्छे भनेर हामीलाई चाहिँ मराइदिएका? मेरो बच्चा मारेर पनि नपुगेर यो छविलाल पौडेलले चाहिँ मलाई रङ्गी झङ्गी गर्न पनि जान पाउने, कुट्न पनि जान पाउने, यस्तो नि हुन्छ? मैले त्यसैलाई नाम जारी हाल्दाखेरि आज किन अहिलेसम्म नपक्राएको? कसले नपक्राएको? प्रहरी प्रशासनले नपक्रेको हो कि? आदेश नदिएको हो कि? मन्त्रीले आदेश नदिएको हो कि? किन मन्त्री भएर बस्ने? कसको लागि मन्त्री हुने? किन हुने मन्त्री? अपराधीहरूले जेल जानु पर्दैन भनेदेखि किन हुने मन्त्री? किन हुनु पर्यो प्रहरी प्रशासन? किन प्रहरी हुनु पर्यो? किन मन्त्री हुनु पर्यो? किन न्यायालयमा बस्ने न्यायाधीशहरू हुनु पर्यो? यस्तो जे गर्न नि पाइन्छ, जसो गर्न नि पाइन्छ भनेदेखि हुन्छ, उसले चाहिँ छुटकारा पाउँछ भने म उल्टो जेल गएको छु 50%मा, म त 25% त म नि जेल बसेको छु। मलाई चाहिँ जेल राखेको अर्थ किन? त्यो पनि प्रमाण चाहियो मलाई त। यो वीर अस्पतालमा 6 वर्ष मैले कटाइसकेँ, यो बेडमा मैले यस्तो फाँसी नै दिएर राख्नुहुन्छ? मेरो त भन्नु अर्थ केही छैन। मैले जति वर्ष भने नि, जति फेर पत्रकार सम्मेलन गरेँ नि, यही हो मेरो भनाइ, मेरो दोहोरो तेह्रो नि छैन। अब त मेरो त यिनीहरूले मैले हेर्दा पहिला त कानुनी कारवाही गर्ने, कानुन अनुसार कारवाही गर्ने भनेको थिएँ, अब कानुनी कारवाहीले हुँदैन, मलाई सर्वस्व हरण, आजीवन कैद हाल्नुपर्छ। छविलाल पौडेल, भीमसिंह पौडेल, परशुराम पौडेल, जानुका पौडेल, अनि दुईजना रामप्रसाद अधिकारी छन्, अधिकारी नै भयो नि मेरै दाजुभाइ खलक हो, दाजुभाइ खलकै भए पनि अपराधी भएपछि म अपराधीलाई छुटकारा दिन, मेरो दाजुभाइ खलक भयो भनेर म अपराधीलाई छुटकारा दिन म सक्दिनँ, बरु म आफै मरेर जान्छु। मेरो बच्चा मार्ने हात मैले कसरी हेरेको छु, मेरो बच्चाको निर्दोष बच्चाको रगत पिउने मुख मैले कसरी हेरेर बसेको छु, तर मैले यो हेर्न चाहेको छैन तर मलाई हेराएको छन्। म उल्टै म आफू कारवाहीमा परेको छु, कारवाही भएको छ मलाई, तर यो एक दिन यिनीहरूले छान्न पर्छ कि पर्दैन, उनीहरूले खाएको विष हो कि होइन, आफूले खाएको विष आफूले छान्न पर्छ होला नि त। बाबुराम भट्टाईले मैले हो भने मेरो यो बच्चा न दारी आएको छ न जुङ्गा आएको छ, मेरो 17 वर्षको बच्चा मैले काखी चेपेर राख्दा राख्दैको बच्चा लिएर गएर चिमटेर घरा चिरुचीले मारेको भनेको छ ऊ आफैले, अनि मेरो बच्चा मारेर अलि यत्रो मन्त्रीलाई मन्त्रीदेखिको पावर लाएर अनि बाबुराम भट्टाईले हस्तक्षेप गर्नुपर्ने के थियो त नि, मेरो गल्ती के थियो त नि, बाबुराम भट्टाईले मार्नुपर्ने मेरो गल्ती के थियो त नि, उनले मैले मारेको हो त्यसको छोरा गोर्खा जिल्ला फुजेल गाविसको कृष्ण प्रसादको हत्या मैले गरेको भनेर भने 70 साल मङ्सिर 24 गते मलाई दिन पनि थाहा छ, अनि तिनले हस्तक्षेप नगरेको भएदेखि मेरो अपराधी समातेको थियो लहर परले जेल हाल्थ्यो होला, अनि मेरो बुढा पनि पानी पिठो खाएर बाँच्नुहुन्थ्यो होला, मेरो बुढा पनि परान झुन्नुहुन्थ्यो होला, उसले हस्तक्षेप गरेर मेरो बुढाको परान लिइदिएको छ, बाबुराम भट्टाई प्रचण्डले नै मेरो बुढाको परान हत्या पनि यिनीहरूले नै गरेको हो, अनि बच्चा मार्ने त यसै अपराधी भइगयो, अनि यिनीहरू सत्ता चलाउनेहरू सत्ता हाँक्नेहरूले पनि यस्तो हस्तक्षेप गर्न पाउँछ, को हो त नि बाबुराम भट्टाई चाहिँ, मै जस्तो आमाले पाएको छोरो होइन त्यो पनि, त्यसले चाहिँ कारवाही भोग्नु पर्दैन, मेरो बच्चा किन के दोषले मारेको मेरो बच्चा, मेरो बच्चा मारेर अनि अहिले मैले मारेको हो भन्यो भन्दा मन्त्री जस्तो मान्छेले मैले मारेको हो भनेर भन्यो भन्दा त्यसलाई चाहिँ कारवाही हुनु हुँदैन, त्यो चाहिँ जेल जानु हुँदैन, म जस्तै आमाले पाएको बच्चा हो नि बाबुराम भट्टाई पनि भने, म त्यति नै हो बाबु, मैले अब 12 फेर जति फेर भनेर जति फेर आँसु जति बगाए पनि तर मेरो आज 14 वर्ष भयो, मेरो आँखाबाट आँसु बगाइदिएको आँसु बगेको र पनि भरे अब कति हुन्थ्यो होला, अहिलेसम्म म बोल्न सक्दैछु, मेरो अधिकार म खोज्दैछु, मलाई दिन्छन् कि अधिकार पाउँछु कि अधिकार भन्दैछु मैले, अझसम्म मेरो एउटा भएको छोरा पनि अहिले कहाँ यहाँ हो कि यहाँ छ कि वहाँ छ, अहिलेसम्म गायब कहाँ छ, न जेलमा छ छोरो न आफू खुसी कहीँ बसेको छ त्यो मलाई केही थाहा छैन, आज 6 वर्ष 5 वर्ष भयो मेरो छोराको अनुहार मैले नदेखेको, एउटा बाँचेकोलाई पनि त यत्रो हैरानी दिएर यिनीहरूले राखेको छन् नि, यस्तो गर्नु त पाइन्छ, आमालाई यहाँ यसरी तडपाएको छ, बाउको लास लगाएर बाक्सा थुनेको छ, भाइको लास लगाएर नारायणीमा पोलेको छ, घर थर केही छैन, अनि घरमा भएको पशु चौपाई सबै मारिदिएको छ, यस्तो गर्न पाउने उसको चाहिँ अधिकार यत्रो, अनि यस्तो गर्ने अपराधीलाई समाउन नसक्ने राज्य चाहिँ के को लागि राज्य भएको, कसको लागि राज्य भएको हो, अनि यो अब राज्यले पौष्टिक दिने हो कि मलाई कि, मैले यति गरेर राज्यसँग न्याय यसरी माग्दाखेरि राज्यले न्याय नदेसी मलाई केही न केही एउटा सान्त्वना दिन त राज्य आउन सक्थ्यो होला नि, दिन्थ्यो होला नि मलाई एउटा सान्त्वना त दिन सक्थ्यो होला नि, राज्य हो भनेदेखि नेपालको राज्य हो भनेदेखि, अनि मलाई त्यो लाग्छ, त्यही हो मैले भन्नुपर्ने तपाईँहरूलाई, यतिको दिदी बहिनी दाई भाइलाई मैले दुःख दिएँ, आउनुभयो अनुरोध गरेँ आउनुभयो, मैले नि यति कुरा राख्नलाई हो, राख्न त राखि नै राखेको हो, सधैँ यही कुरा नै राख्ने हो मेरो, अरू दायाँ बायाँ कुरा केही छैन।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
लामो समयदेखि आमरण अनसनका माध्यमबाट आफ्नो छोराको हत्याका आरोपितलाई गिरफ्तार गर्न माग गर्दै गंगामाया अधिकारी वीर अस्पतालमा हुनुहुन्छ। वीर अस्पतालकै कक्षबाट उहाँले आफ्नै आत्मकथामा लेखिएको न्यायको अवसान नामक पुस्तक विमोचन गर्नुभयो, तर कार्यक्रम भने प्रज्ञा भवन कमलादीमा गरिएको थियो। असार 1 गते काठमाडौँमा आयोजना गरिएको न्यायको अवसान पुस्तक विमोचन कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले गंगामाया अधिकारीले न्याय पाउनुपर्नेमा जोड दिनुभएको छ। आजको कार्यक्रममा हामीले उक्त कार्यक्रममा सहभागी हुन आउनुभएका विभिन्न व्यक्तित्वहरूका विचारलाई समावेश गरेका छौ। सबैभन्दा पहिले राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा।
मानिस जस्तो अप्ठ्यारोमा पनि एउटा जिजी विषय लिएर बस्नु हुन्छ, न्यायको लागि धेरै संघर्ष गर्नु, र पागल भनेर दम्पतिलाई नै पाटन हस्पिटलमा पनि राख्यो, तर पनि संघर्षबाट छोड्नु भएन। सबभन्दा ठूलो क्वालिटी नै के देख्यो भन्दाखेरि गंगा माया एउटा यस्तो दह्रो मानसिकता लिएर बसेको देखिन्छ, जस्तो भनिन्छ स्टिल झुक्दैन। गंगा मायाको चरित्रको विशेषता भनेकै नझुक्ने र संघर्षमा लिप्त रहने, र मैले उहाँलाई चाहिँ नेपालमा न्यायको बिम्बको रूपमा लिनुपर्छ जस्तो मलाई लाग्दछ।
अहिले तपाईँले राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको भनाई सुन्नुभयो। अब हामी प्रस्तुत गर्दैछौ पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठको विचार।
न्यायको अवसान यो शब्द मलाई कर्णप्रिय भएन, पीड़ा कारण भयो। साँच्चै न्यायको अवसान भएकै हो अथवा त्यसतर्फ हामी अघि सरेको हो, यो के स्थितिमा हामीहरू छौं यो कुरालाई हामीले बुझ्नुपर्नेछ। यो किताबको सरस्वती मैले पढ्ने मौका पाएँ र धेरै गम्भीर कुराहरू, नेपाली चेतनालाई झकझकाउने खालका कुराहरू यहाँ छ। गंगा माया एउटा आमा हुनुहुन्छ, श्रीमती हुनुहुन्छ, परिवारको सदस्य हुनुहुन्छ, सबैभन्दा बढी नेपाली मन हुनुहुन्छ र नेपाली मनमा न्यायको जुन पीड़ा अथाह पीड़ा छ त्यो पीड़ाको अभिव्यक्त रूप हुनुहुन्छ। यो बिम्ब हो, गंगा माया व्यक्ति मात्र भएन, अब एउटा बिम्ब हो र ती बिम्बलाई टटोल्ने हामीले कोसिस गरेनौँ भने हामीले अब न्याय बुझ्न सक्दैनौँ र नेपाली हुनुको अर्थ पनि बुझ्न सक्दैनौँ जस्तो मलाई लाग्छ। न्यायको अवसान म भनिहाल्न म चाहन्न किनभने न्यायप्रतिको मेरो आस्था अझ टुङ्गिसकेको छैन। यो प्रणालीले काम गर्नुपर्छ, राष्ट्र जोगिनुपर्छ, राष्ट्रको चेतना जोगिनुपर्छ, राष्ट्रले न्याय पाइरहनुपर्छ। यो आस्थाबाट म विचलित भएँ भने मैले फेरि टेक्निक ठाउँ पुऱ्याइदिँदैन र सबैले कुरा गर्नुपर्छ जस्तो मलाई लाग्छ। गंगा माया चाहिँ उहाँ बाँच्नुपर्छ, उहाँको सत्याग्रहको मिशन जसरी न्यायोचित ढंगले टुङ्गिनुपर्छ त्यसरी टुङ्गिनुपर्छ।
गंगा माया अधिकारीका विषयमा कल्याण श्रेष्ठको विचार सुनिसकेपछि अब हामी प्रस्तुत गर्दैछौ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेका अध्यक्ष सुबोधराज प्याकुरेलका भनाई।
मलाई यो घटनाहरूको सेरोफेरो सम्झिँदा कस्तो लाग्छ भने हामी राणाकालीन कमान्डिङ जनरलहरूको शासनमा छौ। केही मान्छेहरू कमान्डिङ जनरल छन् र उनीहरूलाई जे मन लाग्यो त्यही फैसला गर्छन् हाम्रो बारेमा। फरक के छ भने त्यति बेला संविधान थिएन, अहिले संविधान छ। एउटा किशोर 17 वर्षको बालक चितवन आउँछ, एसएलसी जाँच दिएको छ, सके फर्स्ट डिभिजन नभए सेकेन्ड डिभिजनमा त पक्कै आउँछु भन्ने खुसीको खबर हजुरबाउ हजुरआमालाई सुनाउनको लागि खुसी हुन्छन् हजुरबाउ हजुरआमा। अनि भोलिपल्ट म जान्छु गाउँ भन्छन्, फुजेल फर्किन्छु भन्छन्। हजुरआमाले भन्नुहुन्छ तेरो जिजु हजुरबाको भोलि श्राद्ध छ, पूजाको अघिल्लो दिन आएको छ, किन जान्छस् बाबु, बस बस्छ, श्राद्ध सकियो। त्यसपछि उसले सुन्छ कि आज त माओवादीहरूले त्यहाँ बन्द गरेका छन् यातायात। कस्तो रहेछ बन्द वा कतै मैले एउटा बस पाइपो हाल्छु कि फर्किन सकिहाल्छु कि भनेर ऊ छटपटिएर आउँछ, बस खोज्दै आएको, जान्छ कि जाँदैन बुझ्न आएको। उसले कल्पनै नगरेका मान्छेहरू ऊ जहाँ जान्छ त्यहीँ उसलाई घेर्छन्, अलि अगाडि बढ्छ पछि पछि लाग्छन्, हेर्दै मान्छे के हो के हो को उब्जिँदैन। एक ठाउँमा त भाग्छ, भागेर एउटा घरभित्र छिर्छ, घर पछाडिको मकै बारीमा छिर्छ, त्यसपछि उसलाई लखेट्दै ल्याउँछन्, समात्छन्, कुट्छन्, पिट्छन्, चुट्छन्, रगत पछ्य पार्छन्, परको खोलामा लग्छन्, ठुल्ठुलो ढुङ्गामा लडाउँछन्, ढुङ्गाले हिर्काएर थिलथिलो पार्छन्, डिलमा घाँस गाईबस्तु चराइरहेका गोठालाहरूले त्यो देखिरहेछन्, कठैभरि को होला भन्छन् मात्रै, कसैको हिम्मत आउँदैन। त्यो कृष्णप्रसाद अधिकारीलाई यसरी कुटिन्छ, उनीहरूले लगभग लादेर ल्याउँछन् फिर्ता बकुलर चोकमा, गडेउला जस्तो भइसकेका छ उसको शरीर, उभिन सक्दैन, खुट्टा टेकिँदैन, हात लाग्नु लुक्छ, गर्दन लत्रिसक्यो। अनि एउटा मान्छेले फुत्त पेस्तोल झिक्छ र पछाडिपट्टि तीन फायर गरेर मार्छ। बकुलर चोकका पसलेहरू त्यही छन्, तिनीहरू अझै पनि छन्। समातेर लगेको देख्ने मान्छेहरू त्यही छन्, तिनीहरू अझै पनि छन्। आजका मितिसम्म पनि मैले देखेँ भनेर भन्ने हिम्मत ती मान्छेहरूमा छैन। यो कसको शासन हो? राणाकालीन कमान्डिङ जनरलको शासन हो कि लोकतन्त्र हो? हामीले छिमेकमा कुकुर कसैले छोडेर गएछ भने पनि चर्चा गरेर खानेकुरा दिने हाम्रो जात हाम्रो हिम्मत भएन गएर दाम्लो फुकाइने। आज पनि बक्लर चोकका मान्छेहरू त्रासले गर्दाखेरि बयान दिन सक्दैनन्। जिल्ला अदालतले भन्यो रुद्र आचार्यलाई हाजिर गराउ भनेर, रुद्र आचार्यले गोली हानेर मार्या हो भन्ने बयान नेपाल प्रहरीसँग छ। त्यो पनि कसको भन्दा अभियुक्त मध्ये एकजनाको। कहाँ छ त्यो मान्छे भन्दा अहिले आयरल्यान्डमा छ। बेलायती राजदूतका पुग्यौं, राजदूत भन्छन् तिम्रो देशले एउटा चिठी लेख्नुपर्छ जम्मा 4 लाइन, हाम्रो देशमा मृत्युदण्ड छैन, हामी उसको सुरक्षित र मानवोचित व्यवस्थापनको जिम्मा लिन्छौं। त्यति लेखे पुग्छ, लेखोस् हप्ता दिनभित्र रुद्र आचार्य यहाँ हाजिर हुन्छ, बेलायती पुलिसले ल्याएर तिम्रो पुलिसलाई हस्तान्तरण गरिदिन्छ भन तिम्रो मन्त्री। कुद्यौं मन्त्री मन्त्री कहाँ, ज्यास्तै कुद्यौं, परराष्ट्र मन्त्रीलाई भन्यौं, गृहमन्त्रीलाई भन्यौं, आइजीपीलाई भन्यौं,
अहिले तपाईँले सुन्नुभयो इन्सेकका अध्यक्ष सुबोध राज प्याकुरेलका भनाई। अब हामी प्रस्तुत गर्दैछौ वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठीका विचार।
कुनै पनि व्यक्तिमाथि हुने अन्यायमा यदि सम्पूर्ण समाज मौन भएर बस्छ भने त्यो समाज भनेको एउटा मुर्दा समाज हो, त्यो समाजको कुनै भविष्य छैन। सेन्स अफ सोलिडारिटी जुन समाजमा छैन त्यो समाजले प्रगति गर्न सक्दैन। र गंगा माया यो एउटा व्यक्ति मात्र होइन, उहाँ एउटा इन्स्टिट्युसन भइसक्नु भएको छ, उहाँ एउटा सिम्बल हो, दण्डहीनता विरुद्धको लडाईको उहाँ एउटा प्रतीक भइसक्नु भएको छ। र मलाई के लाग्छ भने गंगा माया जस्तो र नन्द प्रसाद जस्तो नेपालको इतिहासमा मात्र होइन संसारकै इतिहासमा यस्तो कपल जसले एउटा न्यायको लागि दण्डहीनताको विरुद्धमा अविराम र सम्झौताहीन संघर्ष गरेको होस्। र हामीले एउटा लज्जाबोध गर्नुपर्दछ कि हामी एउटा कस्तो समाजमा बाँचिरहेका छौं जुन समाजमा व्यक्तिले न्याय प्राप्त गर्नलाई, न्याय भनेको व्यक्तिको फन्डामेन्टल राइट हो, स्टेटको फर्स्ट एन्ड फर्मोस्ट ड्युटी हो कि जस्टिसलाई इन्स्योर गर्नु, न्यायलाई सुनिश्चित गर्नु हो, व्यक्तिको अधिकारलाई सुनिश्चित गर्नु हो। तर हामी कस्तो समाजमा बाँचिरहेका छौं जुन समाजमा एउटा व्यक्तिले न्यायको लागि आफ्नो ज्यान त्याग्नुपर्ने हुन्छ, आफ्नो ज्यान नै बलिदान गर्नुपर्ने हुन्छ। नन्द प्रसाद अधिकारीले आफ्नो प्राण नै त्याग गरे, आज गंगा मायाले उहाँको अवस्था पनि आज 17-18 दिन भइसक्यो, उहाँ निरन्तर आमरण अनसनमा हुनुहुन्छ। र यो हाम्रो लागि एउटा अहिलेको न्यायिक व्यवस्थामाथि, अहिलेको सरकारमाथि, अहिलेको राज्य व्यवस्थामाथि, अहिलेको सम्पूर्ण संयन्त्रमाथि त्यो एउटा धेरै ठूलो थप्पड हो।
अहिले तपाईँले सुन्नुभयो डाक्टर दिनेश त्रिपाठीका कुरा। अब हामी प्रस्तुत गर्दैछौ गंगामाया अधिकारीको आत्मकथालाई पुस्तकका रूपमा रूपान्तरण गर्नुहुने पत्रकार घनश्याम खड्काका विचार।
उहाँसँग कुरा गर्दा धेरै समय म राम्रोसँग निदाउन सकेको थिइनँ, यति पीड़ित पनि हुन्छ र मान्छे भने जस्तो। सामान्य परिवार, गाउँको किसान परिवार जोसँग राजनीतिप्रति लिनु दिनु थिएन र अति सामान्य कुरामा भएको विवाद र त्यो विवादले बढ्दै बढ्दै जाँदा हाम्रो सामाजिक परिवेश घटना र त्यो समयको अवस्थाले कसरी एउटा मान्छेको सुन्दर संसार फेरि कहिल्यै त्यस्तो हुन नसक्ने गरी उजाडिँदो रहेछ भन्ने कुरा जान्न पर्यो भने उहाँको कुरा नसुनि धर हुँदैन। उहाँको योजना के थियो भने जेठ 24 गते छोरा मारिएको दिनमा म अनसन बस्छु भन्नुहुन्थ्यो। अनि मैले उहाँलाई सम्झाएँ, तपाईँ यत्रो गर्नुभयो, तपाईँ कुराहरू थाहा पाउँछन्, बसिहाल्नु पनि त बितेर जान्छ, त्यो सुनाले तपाईँ धैर्य गर्नुहोस्, केही समय तपाईँ जिद्दी नगर्नुहोस्, उहाँले हुन्छ त नि भन्नुभएको थियो। फर्केर आउँछु बालकृष्ण ढुङ्गेलाई छोडेको दिन उहाँले समाचार सुन्नुभएछ र भन्नुभयो आज नै म अनसन बस्छु, अब मलाई बाँचिरहनु रहर छैन। उहाँले धेरै पटक यो कुरा गर्दै जाँदा उहाँमा मोहभङ्ग हुँदो रहेछ र यो छोडिदेऊ बाबु, यो छोडिदेऊ, म भन्दिनँ अब भनेर के साध्य, म बिलाएर जान्छु, मलाई कसैलाई सुनाउनु छैन यो दुःख पनि भन्नुहुन्थ्यो। उहाँले आशा मारिसक्नु भएको जस्तो लाग्छ सम्झिँदा। फेरि कता कता कस्तो लाग्छ भने न्यायप्रतिको उहाँको गहिरो आस्था छ, त्यसै हुनाले उहाँ शान्तपूर्वक सत्याग्रह बसिरहनु भएको छ।
अहिले तपाईँले सुन्नुभयो पत्रकार घनश्याम खड्काका कुरा। असार 1 गते काठमाडौँमा आयोजना गरिएको न्यायको अवसान जुन वर्तमान लोकतन्त्रप्रतिको व्यङ्ग हो, कोही पनि द्वन्द्व पीड़ितले यस्तो दुखद बाटो समाउनु नपरोस् भनेर उक्त कार्यक्रममा सहभागी हुन आउनुभएका न्याय कर्मीहरूले विचार व्यक्त गर्नुभएको थियो।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानवाधिकार नाट्य श्रृंखला धरती आकाश, लेखन तथा निर्देशन मनोज गजुरेल।
धरती हाम्रो घर, आकाश हाम्रो छाना छाना मुनि बरबरी हामी सबै जना
ल तिमीहरू सबै जना सुन झन् बुझ्यो झन् कठिन बुझ्यो बुझ्न कठिन भने के हो ल भन त
झन् बुझ्यो झन् कठिन बुझ्यो बुझ्न कठिन के हो भन्नु नि तपाईँको थिएको
ए बाबा थिएको त हो कि तर वर्तमान सन्दर्भमा हेरि उदाहरण समेत मिल्ने गरी भन्नु पर्यो गा मिरज बाबु लु आकृति भन त तिमीलाई आउँछ कि आउँदैन
वर्तमान सन्दर्भलाई मिल्ने गरी झन् बुझ्यो झन् कठिन के होला त कृति
झन् बुझ्यो झन् कठिन बुझ्यो बुझ्न कठिन यही हो नि अहिले तपाईँकै कुरा बुझ्न सकिएको छैन
यो बाबा हो बाह्र वर्ष अधिकार पढायो लास्टमा धिक्कार भयो भने जस्तो म सोध्दैछु हेरी घ्याम्पा जत्रो प्रश्न तिमीहरू दिँदैछौ ट्याम्का जस्तो उत्तर के हुन्छ डुब्लिनु भन् भन्
के हुनु र दाजी झन् बुझ्यो झन् कठिन बुझ्यो बुझ्न कठिन भनेको वर्तमान नेपालको संघीय संसद र त्यसले बनाउने कानून
नेपालको संघीय संसद र त्यसले बनाउने कानून हेरी कसरी कसरी भन्नु पर उदाहरण
कसरी भन्नु नि भन्न चाहिँ शून्य सहनशीलता भन्ने तर कानून बनाउँदा चाहिँ जनताका लागि कडा सांसद मन्त्री नेताका लागि चाहिँ सजिलो कानून बनाउने यही हो झन् बुझे झन् कठिन
यस्तो होलसेलमा जवाब दिन त मलाई पनि आउँथ्यो नि ठ्याक्कै कुरो भन्नु पर्यो नि टु दि पोइन्टमा
कुरा गर्दा अस्ति भर्खर संघीय संसदले बनाएको नयाँ कानूनको बारेमा ककसलाई थाहा छ
मलाई त केही पनि थाहा छैन है के त्यो फौजदारी कि कुन्नी के सम्बन्धी कानून
फौजदारी होइन हौ फौजदारी भन्न आकृति त्यही होइन त डुब्ली दाई
हो त्यही हो भन्न चाहिँ जनता र समानताका लागि संघीय व्यवस्था बन्ने अनि कानुनी सुविधा चाहिँ सांसदलाई मात्रै दिने यस्तो पनि हुन्छ
ए अँ मैले पनि सुनेकी थिएँ फौजदारी अभियोग लागे पनि सांसद पद निलम्बन नहुने भनेर मलाई पनि यो चाहिँ पटक्कै मन परेन है कृतिलाई मन पर्यो त
पहिला सुरु मैले यो फौजदारी अभियोग भनेकै बुझेको छैन के हो मिरोज दा
फौजदारी अभियोग भनेको फौजमा काम गर्दा दारी पालेको अभियोग चाहिँ
त्यस्तो होइन
त्यही त भन्दैछु फौजमा काम गर्दा दारी पालेको अभियोग चाहिँ होइन के हात हतियार भ्रष्टाचार हत्या अपहरण जस्ता ठुल्ठुला अपराध होलान् होइन डुब्ली दाई
हो यस्तै यस्तै हो लु अब भन्नुहोस् त दाजी यस्तो अभियोग लागेका सांसदलाई कारवाही गर्ने कानून बनाउनु पर्ने होइन संसदले राम्रै देउता जस्तो बनाउने कानून पो बनाएछन् बा
तिमीहरूको कुरो सक्यो भने अब हेरी म बोल्नु भाउ
जाओस् दाजी जाओस्
जाओस् होइन आओस् भन
सही हो आओस् आओस्
पहिलो कुरो आउँदा के हो भने संसदले फौजदारी अभियोग लागेका सांसदलाई पूजा गर्ने कानून बनाएको होइन र बनाएको छैन
र बनाउने पनि छैन होइन त दाजी
जनता चुपचाप बस्यो भने त बनाउन पनि सक्छन् नि
मुनासिब कुरा गर्यो के अरे कीर्ति नानीले जनताको निरन्तरको दबाव र खबरदारीले फौजदारी अभियोग लागेका सांसदलाई उन्मुक्ति दिने कानून बन्या छैन र बन्न पनि दिनु हुँदैन नत्र फेरि झन् बुझ्यो झन् कठिन बुझ्यो बुझ्न कठिन
अनि अस्ति भर्खरको न्युज चाहिँ के हो त फौजदारी सांसद निलम्बन नहुने भन्ने
ए त्यो न्युज होइन नि त बाबु त्यो त तिम्रो भ्युज मात्रै हो निलम्बन हुने भन्ने शब्द छैन तर फौजदारी अभियोग लागेका सांसदलाई कुनै पनि खालको उन्मुक्ति नदिने अधिकार पनि नदिने सुविधा पनि नदिने भनेर प्रष्ट लेखा छ गर यो त निलम्बन गरे जस्तै त हो गर
जस्तो मात्रै भयो निलम्बन नै त भएन नि
त्यही त भने फौजदारी अभियोग लागेका जोसुकै जुनसुकै र जत्रो सुकै पार्टीका सांसद स्वतः निलम्बनमा पर्ने भनेर लेखिदिएको भए के जान्थ्यो
सांसद पद जान्थ्यो मन्त्री हुन पाउँदैन थियो देशमा कानुनी राजको व्यवस्था हुन्थ्यो मेरो विचारमा सोझै निलम्बन हुने भन्ने लेख्नु पर्थ्यो के
हेरी पर्न त पर्थ्यो गर असत पक्षका सांसदले पनि त्यही गर्ने भने थिए के अरे विपक्षीले मानेनन् भन्थे
किन विपक्षमा फौजदारी मुद्दा लागेका धेरै सांसद छन् कि क्या हो
खै झन् बुझ्यो झन् कठिन बुझ्यो बुझ्न कठिन तर एउटा कुरो चाहिँ के हो भन्दाखेरि सत्ता पक्ष प्रतिपक्ष विपक्ष जुनसुकै पक्षमा पनि फौजदारी अभियोग लागे सांसद हुन सक्छन् अहिले नभए फेरि पनि हुन सक्छन् हेरी त्यसैले कुनै पनि शब्द जालको कानून बनाएर त्यस्ता सांसदलाई उन्मुक्ति दियो भने यो सरकार यो व्यवस्था र यो अवस्थाको चाहिँ नि के हुन्छ भन्दाखेरि झन् बुझ्यो झन् कठिन बुझ्यो बुझ्न कठिन।
अहिले तपाईँले सुन्नुभयो मानवाधिकार नाट्य श्रृंखला धरती आकाश।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानव अधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो कार्यक्रममा सोधिएका प्रश्नको सही जवाफ दिने श्रोता मध्ये एकजनालाई गोला प्रथाबाट हरेक महिना पुरस्कार प्रदान गरिनेछ। त्यसैले आउनुहोस्, प्रतियोगितामा सामेल हुनुहोस् र पुरस्कार लैजानुहोस्। प्रतियोगितामा सहभागी हुने श्रोताले उत्तर पठाउँदा आफ्नो नाम र ठेगाना स्पष्ट लेखेर मात्रै पठाउनुहोला। पत्र व्यवहार गर्दा सम्पर्क हुने फोन नम्बर लेख्न पनि नबिर्सनुहोला। फोन सम्पर्क नभएका श्रोताको हातमा पुरस्कार ढिलो प्राप्त हुन सक्छ। कतै तपाईँको पुरस्कार आउन पनि ढिलो भएको त छैन? यदि त्यस्तो भएको छ भने हामीलाई सम्पर्क गर्नुहोला। यो कार्यक्रममा पत्राचार गर्ने अधिकांश श्रोताले कार्यक्रम नियमित सुन्ने जानकारी दिनुभएको छ। कार्यक्रम नियमित सुन्ने श्रोतालाई धेरै धेरै धन्यवाद। सामान्य ज्ञान प्रतियोगितामा सामेल हुने नियमित श्रोतालाई कार्यक्रमका बारेमा सुझाव पठाउन पनि अनुरोध छ। गएको महिना हामीले सोधेको प्रश्न थियो, गैर सरकारी संस्था कुन कानून अनुसार दर्ता गरिन्छ? यो प्रश्नको सही जवाफ हो संघ संस्था दर्ता ऐन 2034। प्रश्नको सही जवाफ पठाउने मध्ये पलाता गाउँपालिका 4 कालीकोटका जयमल बुढा गोला प्रथाबाट विजयी हुनुभएको छ। बुढाले हाम्रो फेसबुक पेज www.facebook.com/insecradio को म्यासेज बक्समा उत्तर पठाउनु भएको थियो। विजयी हुनुभएकोमा जयमल बुढालाई हार्दिक बधाई छ। तपाईलाई पुरस्कार स्वरूप रेडियो एक सेट र मानव अधिकार सम्बन्धी पुस्तकहरू पठाउनेछौ। त्यसका लागि हामीलाई सम्पर्क गर्नुहोला। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमका बारेमा प्रतिक्रिया पठाउन चाहिँ नबिर्सनुहोला। अब यो महिनाको प्रश्न। एक ठाउँको अन्याय सबै ठाउँको न्यायलाई धम्की हो, यो कसको भनाई हो? प्रश्न फेरि एकपटक। एक ठाउँको अन्याय सबै ठाउँको न्यायलाई धम्की हो, यो कसको भनाई हो? यो प्रश्नको सही जवाफ असार 28 गतेसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। तपाईँको सुविधाका लागि पत्राचार गर्न पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, इमेल गर्न radio.insec@gmail.com वा 01-521-8770 फोन गर्न पनि सक्नुहुन्छ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी रेडियो कार्यक्रमको गतिविधि थाहा पाउन तथा सामान्य ज्ञानको उत्तर लेख्न सक्नुहुन्छ। निर्धारित समयभन्दा ढिलो गरी प्राप्त पत्रहरू हामी कार्यक्रममा समावेश गर्ने छैनौं। प्रश्नको जवाब पठाउँदा सम्पर्क नम्बर लेख्न भने नबिर्सनुहोला। असार महिनाका विजेता हामी असार महिनाको 31 गते प्रसारण गर्ने कार्यक्रममा प्रसारण गर्नेछौ। तपाईँ www.facebook.com/insecradio लाइक गरी विस्तृत जानकारी प्राप्त गर्न तथा मानवाधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। तपाईँ यसै पेज मार्फत पनि मानवाधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगितामा सहभागी बन्न सक्नुहुन्छ। जानकारीका लागि फेरि एकपटक मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको फेसबुक पेज www.facebook.com/insecradio लाइक गर्नुहोस् र कार्यक्रममा नियमित सहभागी बन्नुहोस्। उत्तर टिपाउनका लागि 01-521-8770 फोन गर्न पनि सक्नुहुन्छ। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्कार।